السلام عليكم ورحمة الله وبركاته. بسم الله والصلاة والسلام على رسول الله. أما بعد، رياض الصالحين کا 32 باب، باب فضل ضعافة المسلمين والفقراء الخاملين، کمزور فقیر اور گمنام مسلمانوں کی فضیلت کا بیان. اس باب کی آج ہماری آخری حدیث ہے، اور کتاب سے حدیث کا نمبر 259 ہے. 259 حدیث لمبی ہے، اس لیے ہم صرف مفہوماً ہی اس حدیث کو بیان کریں گے انشاءاللہ. آپ علیہ الصلوۃ والسلام کا جو فرمان سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ روایت کر رہے ہیں، آپ علیہ الصلوۃ والسلام نے فرمایا: لم يتکلم فی المہد الا ثلاثۃ عیسی بن مریم و صاحب جریج، کہ نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ گہوارے میں صرف تین افراد نے یا تین بچوں نے کلام کیا، جن میں سے عیسیٰ بن مریم یعنی سیدنا عیسیٰ علیہ السلام اور جریج نے. صاحب جریج ایک بچہ اس نے کیا تھا، اور جریج جو تھے وہ ایک عبادت گزار آدمی تھے، تو ان کا واقعہ بیان کیا ہے اس میں، اور یہ بنی اسرائیل کے نیک لوگوں میں سے تھے. انہوں نے اپنی ایک عبادت گاہ بنائی ہوئی تھی، ایک جھونپڑی کہہ لیں یا اس طرح کا کچھ بھی کہہ لیں، جس کو عربی میں سو معتن کہتے ہیں. فاتخذ سو معتن فکان فیہا، انہوں نے ایک جھونپڑی نما ایک عبادت کے لیے جگہ بنائی ہوئی تھی، اور وہ وہاں تھے. تو ایک دن ان کی والدہ وہاں آئی، جب وہ نماز پڑھ رہے تھے تو والدہ نے آواز دی، لیکن وہ نماز میں مصروف ہونے کی وجہ سے والدہ کا کو جواب نہ دے سکے. تو اسی طرح وہ دوسرے دن بھی آئی، تیسرے دن بھی آئی، تو وہ نماز کے بعد بھی اپنی والدہ کی طرف جا کر نہ پوچھ سکے کہ والدہ محترمہ کیا کہتی تھی. تو تیسرے دن جب وہ جریج کی والدہ آئی، تو انہوں نے پھر اسے نماز میں متوجہ پا کر والدہ کی بات کا جواب نہ دینے کی وجہ سے بد دعا کر دی، یعنی کہ والدہ نے اپنے بیٹے جریج کے لیے بد دعا کر دی، اور وہ یہ کی کہ اے اللہ اس کو اس وقت تک موت نہ دینا جب تک یہ بدکار عورتوں کا منہ نہ دیکھ لے. تو وہ والدہ کی دعا اللہ تعالیٰ نے قبول کی، اور پھر بنو اسرائیل کے یہ نیک آدمی جو جریج تھے، ان کی عبادت کا لوگوں میں چرچا بھی تھا، اور اسی طرح پھر اتنے یہ اللہ کے ہاں جب بد دعا قبول کر لی گئی، تو پھر ایک ایسی خاتون بدکار عورت، وہ بھی بنی اسرائیل کی تھی، وہ حسن و جمال میں اپنی مثال آپ تھی، لوگ اس کی ضرب المثل بولتے تھے اس کے حسن کی، اس کے جمال کی. تو وہ ان کے پاس آئی اور اس نے کہا کہ میں اس کو آزمائش میں ڈالتی ہوں. تو وہ بنی اسرائیل کے دیگر اور لوگ بھی اس کے ساتھ اس کام میں ملوث ہوئے، اور انہوں نے آپس میں یہ گفتگو کی، بات کی کہ کیوں نہ میں اس جریج کو اپنے بناؤ سنگار کر کے، اپنی خوبصورتی کے ذریعے اس کو میں آزمائش میں ڈالوں. تو پھر وہ عورت جریج کے سامنے آئی، اور اپنی طرف اس نے اس کو پکارا یا اپنی طرف راغب کرنے کی کوشش کی، لیکن وہ کامیاب نہ ہوئی. تو اسی میں ایک چرواہا تھا جو جریج کے پاس آیا کرتا تھا، اور آ کر ان کے جھونپڑی میں یا ان کے جو عبادت کے لیے انہوں نے خاص جگہ بنائی تھی، وہاں آتا جاتا تھا. تو پھر اس عورت نے اس چرواہے پر ڈورے ڈالے، اور اپنے اوپر اس نے اس کو قدرت دی، جس سے اس کو حمل ٹھہر گیا. اور پھر بچہ پیدا ہونے کے بعد اس خاتون نے یہ دعویٰ کر دیا کہ یہ جریج کا ہے. تو پھر اس کو لوگوں نے مارا پیٹا، اس کی جو جھونپڑی تھی، عبادت گاہ جو بنائی ہوئی تھی، وہ توڑ دی. تو پھر ایک بچہ جو پاس تھا، اس نے اسی مار میں پوچھا کہ مجھے کیوں مارا جا رہا ہے. تو لوگوں نے کہا، یعنی بنی اسرائیل کے قوم میں سے کچھ لوگوں نے کہا کہ یہ تو نے کام کیا ہے، ویسے تو بڑا عبادت گزار بنتا ہے، لیکن تو نے یہ معاملہ کیا ہے کہ اس فاحشہ کے ساتھ بدکاری کی ہے، اور اس سے یہ لڑکا پیدا ہوا ہے جو لڑکا تیرا ہے. تو جریج نے کہا کہ بچہ کہاں ہے؟ تو وہ بچہ اٹھا کر ان کی طرف لایا گیا. تو انہوں نے کہا رک جاؤ، مجھے نماز پڑھ لینے دو. تو نماز میں پڑھ کر اللہ سے دعا کی، اور اللہ نے پھر ان کی دعا بھی قبول کی. تو پھر کہا کہ یہ بچے سے پوچھو، اور بچے کے پیٹ پہ ٹھوکر لگائی اس کو حرکت دینے کے لیے، اس کو ہلکی سی ضرب دی. تو وہ بچہ بول پڑا، اور اس نے کہا کہ میرا باپ فلاں چرواہا ہے. تو لوگ پھر جریج کی طرف متوجہ ہوئے، اور اسے عقیدت کا اظہار کیا، بوسا دینے اور چھونے لگے، اور پھر کہا کہ تیری یہ عبادت گاہ جو تھی، تیری یہ جھونپڑی دی، ہم سونے سے بنا دیتے ہیں. تو اس نے کہا نہیں، اس کو مٹی سے ہی بنا دو جس طرح یہ پہلے تھی. اور ان کو یہ بات پھر سمجھ آ گئی کہ میری والدہ نے جو بد دعا کی تھی، اللہ نے وہ قبول کی، اس کی وجہ سے آج میرے اوپر یہ مشکل آئی ہے، یہ مسئلہ میرے پر کھڑا ہوا ہے. اسی طرح دوسرا بچہ تھا جو اپنی ماں کا دودھ پی رہا تھا، और उसके पास से एक तेज रफ्तार घोड़ा गुजरा, घोड़ा घोड़सवार गुजरा, यानी घोड़े पर एक आदमी वो गुजरा। उसने बड़ा बेहतरीन लिबास पहना हुआ था। तो बच्चे की माँ ने कहा, या अल्लाह मेरे बच्चे को भी इस जैसा बनाना। तो बच्चे ने अपनी माँ का पीते हुए दूध मुंह से छोड़कर उसकी तरफ मुतवज्जा हुआ और कहा कि अल्लाह मुझे इस जैसा ना बनाना। तो फिर दोबारा दूध पीना शुरू कर दिया। तो हदीस के रावी ये बयान करते हैं, यानी सैयदना अबू हुरैरा, कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ मैं देख रहा हूं, आप उसके दूध पीने की कैफियत अपनी अंगशते शहादत मुंह में डालकर, यानी कि अपनी शहादत वाली उंगली को मुंह में डालकर उसे चूस कर बयान फरमा रहे हैं, यानी कि वो कैफियत बता रहे हैं आप सल्लल्लाहु अलैहि वसल्लम। और फिर इसी तरह एक लौंडी के पास से गुजरे जिसे कुछ लोग मार रहे थे और कहते थे कि तूने बदकारी और चोरी की है। तो वो कहती थी, हस्बी अल्लाहु व निअमल वकील, यानी मुझे मेरा अल्लाह काफी है और वो अच्छा कारसाज है। तो बच्चे की मां ने दुआ की, अल्लाह मेरे बेटे को इस जैसा ना करना। तो फिर बच्चे ने दूध पीना छोड़कर यही बात दोहराई कि मुझे इस लौंडी की तरफ, इस लौंडी जैसा ही बनाना, यानी इस जैसा ही बनाना। तो फिर बच्चे की मां ने उससे सवाल किया कि तू इस तरह क्यों कहता है। वो बड़ा खुश लिबास आदमी था, मालदार था, उसको तूने कहा कि मुझे इस जैसा ना बनाना और ये मेरी इस दुआ का तूने, यानी कि दोनों दुआओं का तूने उलट कहा है। तो फिर वो बच्चा और माँ आपस में जो गुफ्तगू कर रहे थे, उसने कहा कि ये हसीन जमील गुजरने वाला जो शख्स था ये बड़ा सरकश है, अल्लाह का ना फरमान है, इस वजह से मैंने आपकी दुआ के उलट अल्लाह से दुआ की। और इसी तरह ये जो लौंडी है जिसको लोग मार रहे हैं कि और उस पर इल्जाम लगा रहे हैं बदकारी का और चोरी का, बल्कि इसने ना चोरी की है ना बदकारी की है, इसलिए मैंने अल्लाह से ये दुआ की है कि अल्लाह मुझे इस लौंडी जैसा या इस खातून जैसा ही बनाना। और ये मुत्तफ़क़ुन अलैह हदीस है, बुखारी और मुस्लिम की हदीस है। और इसी तरह जो तीसरा बच्चा माँ की गोद में बोलने का जिक्र है, वो सही मुस्लिम की एक हदीस से और जिक्र मिलता है जिसमें अस्हाबुल उखदूद के किस्से में बच्चे के बोलने की रिवायत मिलती है। तो इस तरह ये करके तीन ऐसे बच्चे जो बनी इसराइल में गुजरे हैं उनका माँ की गोद में बोलना साबित है। और इसराइलियात रवायात वैसे तो हमारे बहुत हैं, लेकिन जो आप सल्लल्लाहु अलैहि वसल्लम की मोहर लगने के बाद हम तक पहुंचे हैं उन पर हमारा ईमान है, वो दुरुस्त है। और जिन पर कुछ नहीं है उन पर खामोशी है, और जिन पर कलाम है या बताया गया कि झूठी हैं या उनका हवाला कोई नहीं है तो वो झूठी हैं। तो इस तरह हम तक जो इसराइलियात पहुंची हैं या इसराइली रवायात हैं वो तीन किस्म की हैं। एक जिन पर नबी सल्लल्लाहु अलैहि वसल्लम की तौसीक हो गई, जिस तरह मुहर्रम का रोजा है या ये वाली हदीस है, इसी तरह एक वो जिन पर कुछ नहीं मिलता और एक वो कुछ बिल्कुल ही मनगढ़ंत या झूठी हैं। तो इन तीनों का हमें फर्क करना है। और इस हदीस से हमें जो दर्स मिलता है या सबक मिलता है उसमें पहली चीज मां बाप की नाफरमानी से बचना है, मां बाप की पुकार को अहमियत देनी है। नफली नमाज है तो उसको आप तोड़ सकते हैं, और अगर तोड़े भी नहीं मुकम्मल करके उनकी बात सुननी चाहिए, उनकी बात का जवाब देना चाहिए। ये सबसे अहम इस हदीस में हमारे लिए पैगाम है, जिसकी बददुआ की वजह से एक मोमिन आदमी, एक मुत्तकी आदमी, परहेजगार आदमी, अल्लाह का वली आदमी इस मुश्किल में आ गया। और फिर दूसरा जो दर्स है वो ये कि मोमिन पर बड़ी बड़ी आजमाइशें आती हैं, अल्लाह ताला उसको आजमाता है, तो उसको सब्र और इस्तकामत दिखाना है, उसको अल्लाह के पर ईमान मजीद मजबूत करना है और अपने रब से इस मुश्किल और मुसीबत में दुआ मांगनी है, मदद मांगनी है। और इसी तरह मुतकब्बिर अल्लाह के बागी लोग और इनसे मुशाबे जितने भी हैं उनसे बचना चाहिए। किसी का जाहिरी हुस्न जमाल ना देखा जाए बल्कि उसकी आदात अतवार, उसका अंदर, उसकी सीरत देखी जाए कि वो नेक लोगों वाली है या नहीं है, और उस जैसा बनने की तमन्ना इंसान में होनी चाहिए। ये ही आखिरी बात इस हदीस के साथ इस बाब में जो इमाम साहब लेकर आए हैं वो हमें दर्श देती है कि किसी भी मुतकब्बिर का जाहिरी लिबास या उसकी चाल चलन, उसका उठना बैठना, उसका खाना पीना, उसकी खूबसूरत सवारी, उसका खूबसूरत लिबास, ये देखने की बजाय बल्कि एक आजिज और कमजोर आदमी, वो अगर अल्लाह का तकवा इख्तियार करने वाला है, अल्लाह से डरने वाला है, तो हमें अपना मामला उसके साथ करने की कोशिश करनी चाहिए, ना कि दुनियावी जाहो जलाल, दुनियावी तकब्बुर, दुनियावी मनसब और दुनियावी हिर्स को बढ़ाना चाहिए, बल्कि इसको कम करते हुए अल्लाह से लगाव लगाना चाहिए, अल्लाह वाले लोगों के साथ उठना बैठना चाहिए। अल्लाह से दुआ है कि अल्लाह हमें समझ कर अमल की तौफीक अता फरमाए। اور آج ہمارے الحمدللہ 32 باب مکمل ہو گئے ہیں. اللہ ہمیں ان کو سمجھ کر عمل کرنے کی توفیق عطا فرمائے اور ان کی دوسروں کو بھی دعوت دینے کی توفیق عطا فرمائے, اور یہ ہم سے قبول فرما کر ہمارے لیے اس محنت کو اس خدمت کو باعث نجات بنا دے. وما توفیقی الا باللہ علیہ توکلت و الیہ انیب.